ہوگی تو پھر نہ تو وہ عمل قبول ہوگا اور نہ اس عمل کے فائدے نصیب ہوں گے. جیسے کہ کوئی نیت یہ کر سکتا ہے کہ چلو اچھا ہے, سارا سال جو ہے وہ میں نے کھا پی کر کے اپنی صحت خراب کری, تو اب میں ایک مہینے کے لیے ڈائٹنگ کر لیتا ہوں, میری صحت اچھی ہو جائے گی. تو اس نیت سے اگر وہ روزے رکھ لے گا, بے شک وہ سارے ارکان جو ہے وہ صحیح صحیح ادا کر رہا ہو, ساری پابندیوں کو وہ اختیار کر رہا ہو, لیکن پھر بھی اس کا روزہ قبول نہیں ہوگا اللہ تعالیٰ کے نزدیک, یعنی اس کے نام اعمال کے اندر یہ روزے نہیں لکھے جائیں گے کیونکہ نیت اس کی کچھ اور ہے. لیکن اگر صحیح نیت کے ساتھ کرے گا تو پھر یہ یعنی نہ صرف یہ کہ اس کا فرض اس کے ذمے سے ساخت ہو جائے گا, بلکہ اس کے پچھلے سب گناہ بھی بخش دیے جائیں گے, کیونکہ روزہ اتنی بڑی عبادت ہے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ روزہ دار کے منہ کی بو اللہ تعالیٰ کے نزدیک مشک کی خوشبو سے بھی زیادہ پیاری ہے. اللہ تعالیٰ کو وہ بندہ بہت اچھا لگتا ہے جو کہ اس کی خاطر صرف اس کے کہنے پر جائز چیزوں کو بھی چھوڑ دیتا ہے, جو کہ باقی سال کے اندر اس کے لیے جائز تھی, ان کو بھی چھوڑ دیتا ہے صرف اللہ کے کہنے کے اوپر. اس کے علاوہ حدیثیں تو بہت ساری ہیں, تو اگلے پیج کے اوپر چند حدیثیں پڑھ لیتے ہیں. پیج نمبر 420 کی حدیث میں ہے, چھٹے نمبر پوائنٹ میں, کہ روزہ ڈھال ہے جب تک روزے دار اسے جھوٹ اور غیبت کے ذریعے سے پھاڑ نہ ڈالے. یعنی ڈھال جو ہے وہ شیطان کے حملوں سے بچانے کے لیے استعمال ہوتی ہے, لیکن اگر کوئی انسان اپنی ڈھال کو خود ہی توڑ ڈالے, پھاڑ ڈالے کسی طریقے سے, تو پھر تو دشمن کے حملوں سے وہ ڈھال اس کو نہیں بچا سکتی. تو اس وقت تک ڈھال رہتی ہے جب تک کہ انسان جھوٹ اور غیبت جیسے گناہ کبیرہ کا مرتکب نہیں ہوتا روزے کے دوران. مطلب یہ کہ روزہ اس وقت تک ڈھال ہے جب تک روزہ دار اسے گناہوں سے محفوظ رکھے. اگر روزہ رکھا مگر اس کے ساتھ جھوٹ غیبت وغیرہ گناہ بھی کرتا رہا, تو اگرچہ فرض ادا ہو جائے گا مگر بہت سخت گناہ ہوگا اور روزے کی برکت سے محروم رہے گا. دوسری حدیث اسی پیج کے اوپر کہ روزہ دوزخ سے ڈھال ہے, جو شخص روزہ دار ہو اسے چاہیے کہ جاہلانہ حرکت یعنی لڑائی جھگڑا وغیرہ نہ کرے. اگر کوئی اس سے الجھے تو کہہ دے کہ میں روزہ دار ہوں, بری بات کا جواب نہ دے. قسم ہے اس ذات کی جس کے قبضہ قدرت میں محمد صلی اللہ علیہ وآلہ وسلم کی جان ہے, کہ روزہ دار کے منہ کی خوشبو اللہ تعالیٰ کے نزدیک مشک سے زیادہ پسندیدہ ہے. تو روزہ بھی رکھے اور ساتھ ساتھ جو ہے وہ اس بات کا دھیان بھی ہر وقت رکھے کہ میں روزے سے ہوں, اس وقت میرا سٹیٹس ایسا ہے کہ میں ہر ایک کے منہ نہیں لگ سکتا, میں ہر ایک کی بات کا جواب نہیں دے سکتا. مجھے اللہ تعالیٰ نے ایک بہت اونچا مقام عطا فرمایا ہے کہ مجھے روزہ رکھنے کی توفیق عطا فرمائی ہے, تو اس وقت میں روزمرہ کے جھگڑوں کو اس طریقے سے ڈیل نہیں کر سکتا جس طریقے سے میں روزے کے باہر ڈیل کرتا ہوں. اگرچہ کہ روزے کے باہر بھی انسان کو ود ان دا باؤنڈز آف شریعہ رہ کر کے ہی معاملات کو طے کرنا ہوتا ہے, لیکن پھر بھی کبھی انسان کی آواز اونچی ہو جاتی ہے اور ذرا سختی کے ساتھ ڈیل کرنا پڑتا ہے کچھ معاملات کو, لیکن روزے کے دوران جو ہے وہ ایون وہ والی سختی بھی اختیار نہ کرے جو کہ جائز حدود میں آتی ہے. اگلے پیج کے اوپر پہلی حدیث پوائنٹ نمبر 11 میں, کہ حدیث مبارکہ میں ہے کہ اللہ تعالیٰ نے بنی آدم کی نیکیوں کا ثواب 10 گنا سے 700 گنا تک مقرر کیا ہے. اللہ تعالیٰ فرماتے ہیں کہ سوائے روزے کے کہ وہ صرف میرے لیے ہے, میں خود اس کا بندہ ہوں گا. الصوم لی وانا اجزی بھی یا اجزی بھی, کہ روزہ میرے لیے ہے اور میں ہی اس کی جزا دوں گا. اور ایک اور یعنی روایت میں اسی الفاظ کو اجزا بھی, کہ میں ہی اس کی جزا ہوں, یعنی جو روزہ رکھتا ہے تو مجھے یعنی اس کو میری محبت مل جاتی ہے, میرا قرب مل جاتا ہے, تو میں اس کی جزا ہوں. تو دونوں طریقے سے یہ حدیث آئی ہے. تو اتنی بڑی تو یہ نعمت ہے نا, یہ روزہ رکھنے کی توفیق, کہ اللہ تعالیٰ اس کا بدلہ یعنی اللہ تعالیٰ نے اماؤنٹس میں نہیں ڈیفائن کیا کہ اتنا ملے گا اتنا ملے گا, بلکہ جتنا میں چاہوں گا اتنا ملے گا, اور ان نمبر سے گویا کہ بیونڈ ہی کوئی تعداد ہوگی جو کہ اللہ تعالیٰ اس بندے کے حساب سے اس کو دیں گے. تو 700 کی حد نہیں ہے, اس سے روزے کے ثواب کا اندازہ کرنا چاہیے کہ جس کا ثواب ہی نہیں, جس کا حساب ہی نہیں, وہ ثواب کس قدر زیادہ ہوگا. تو روزہ بھی ایک ایسی عبادت ہے کہ جس کے اندر انسان کو صبر کرنا پڑتا ہے, کیونکہ اس کو بھوک لگتی ہے, پیاس لگتی ہے, لیکن اس کے باوجود اس کو صبر کرنا پڑتا ہے. اسی طریقے سے ایک دوسری بھی عبادت जो सब्र करता है ओवरऑल अपनी ज़िंदगी के अंदर मुश्किलात के ऊपर सब्र करता है और नेकी के ऊपर इस्तेकामत रखता है, गुनाहों से बचने के लिए अपने आप को रोकता है, थामता है, तो उसके बारे में अल्लाह ताला कुरान में फरमाते हैं कि उसके लिए भी बग़ैर हिसाब अजर है। तो सब्र एक ऐसा मामला है कि उसके साथ अल्लाह ताला का अजर जो है वो बेहिसाब होता है, और नेमतों का जो शुक्र होता है तो उसका मामला ये होता है कि अल्लाह ताला नेमतों को बढ़ाते रहते हैं और बरकरार रखते हैं जो शख्स नेमतों का शुक्र अदा करता है। तो दो ही कैफियत होती हैं या दो ही रिस्पॉन्सेज होते हैं इंसान की ज़िंदगी में, जो हालात आते हैं उनके दो ही रिस्पॉन्सेज होते हैं। एक ये कि इंसान के ऊपर नेमतें आती हैं तो नेमतों का रिस्पॉन्स शुक्र की हालत में अल्लाह ताला चाहते हैं, और दूसरी कैफियत जो आती हैं वो उसकी मर्जी के खिलाफ जो हालात उसके साथ पेश आते हैं तो उनके अंदर रिस्पॉन्स अल्लाह ताला क्या चाहते हैं, सब्र करना। तो शुक्र और सब्र ये दो ही रिस्पॉन्सेज हैं, और नेमतें और आजमाइशें ये दो ही कैफियत हैं जो कि इंसान के ऊपर आती हैं। पॉइंट नंबर 12 के अंदर के फरमाया, जब रमज़ान की पहली रात होती है तो आसमान के दरवाजे खोल दिए जाते हैं जो रमज़ान की आखिरी रात तक मुसलसल खुले रहते हैं, और जो भी मुसलमान रमज़ान की रातों में से किसी रात में नमाज पढ़ता है उसके लिए हर रकत के बदले 2,500 नेकियाँ लिखी जाती हैं, और अल्लाह ताला उसके लिए जन्नत में सुर्ख याकूत का एक महल बना देते हैं जिसके 60 दरवाजे होंगे। फिर जब रोज़ेदार पहला रोज़ा रखता है तो गुज़श्ता रमज़ान से लेकर इस रमज़ान तक इसके जितने सगीरा गुनाह किए हैं इसने जितने सगीरा गुनाह किए हैं वो सब मुआफ़ कर दिए जाते हैं, और उसके लिए हर रोज़ 70,000 फरिश्ते सुबह की नमाज से लेकर ग़ुरूब आफ्ताब तक मगफरत की दुआ मांगते रहते हैं, और रमज़ान की रातों में जो नमाजें पढ़ता है हर रकत के बदले जन्नत में उसको ऐसा दरख्त अता किया जाता है कि जिसके साए में 100 बरस तक सवार चल सकता है। तो ये जैसे हदीस है, उसके अलावा थोड़ी और भी हदीस हमने पढ़ी है, तो इन अहदीस से रोज़े की बहुत ज़्यादा फजीलत, इतनी ज़्यादा फजीलत सामने आती है कि हमें ऐसा लगता है कि बस रोज़ा रख लिया और सारा काम बन गया और मज़ीद कुछ करने की ज़रूरत ही नहीं होगी। जिसके लिए ऐसा सुर्ख याकूत का महल जन्नत के अंदर बन जाए जिसके 60 दरवाजे हों और जितने उसने गुनाह किए हैं वो माफ़ हो जाएं, और 70,000 फरिश्ते सुबह की नमाज से लेकर ग़ुरूब आफ्ताब तक जिसके लिए मगफरत की दुआएं करते रहें, तो फिर उसको और कुछ करने की ज़रूरत ही क्या है। मतलब ना तो कुछ पढ़ने पढ़ाने की ज़रूरत है, ना कुछ करने कराने की ज़रूरत है, बस रमज़ान के रोज़े रख लिया करें, 5 नमाज़ें पढ़ लिया करें, वो भी फ़राइज़ में से आता है, और बाकी अल्लाह अल्लाह खैर सल्लाह। तो फिर इस तरह से ना फिर मामला यही होता है कि जैसे कि अभी 15 शाबान व्हाट्सएप की वजह से क्या हुआ है कि बहुत सारे ना फिर लोगों ने चीज़ें बना बना करके लोगों को भेजनी शुरू कर दी हैं, तो उसकी वजह से एक ऐसा एक्सपोजर होना शुरू हो गया जो कि पहले इतना आसानी से नहीं होता था। पहले किताबें खोल खोल करके पढ़ना पड़ता था, उसके लिए टाइम नहीं निकलता था, और अब जो फ़ोन हर एक के हाथ में आया है तो उसके ज़रिए से फिर बहुत सारे मैसेजेस दुनिया से आते हैं और इंसान फिर उनको पढ़ ही लेता है। ठीक है, तो 15 शाबान की जैसे रात गुजरी तो उसके अंदर भी क्या हुआ कि लोगों ने वही माफ़ी तलाफ़ी के मैसेजेस भी किए और रात को कुछ लोगों ने इबादतें भी कर ली, और फिर उसके बाद सुबह को जो है वो वापस बैक टू नॉर्मल, और जैसे किसी ने कोई मैसेज भेजा था कि जी रात को जो है वो सारी मसले बख्शवा लिए और सुबह को फ़ोन करके कह दिया कि मेरी तबीयत ख़राब है इस वजह से मैं दफ्तर नहीं आ रहा, तो अब जाहिर है रात को सारी रात जागे हैं तो फिर अब सुबह को तो नींद पूरी करनी है, और 15 शाबान को कोई दफ्तरों की छुट्टी तो होती नहीं है, तो इस वजह से झूठ बोल दिया कि जी मेरी तबीयत ख़राब है इस वजह से मैं नहीं आ सकता या कोई और मामला। तो ये जो है ना ये असल में एक मिजाज है जो कि हमारा बन चुका है इस दौर के अंदर खसूसी तौर पर, कि हमने दीन को जो है वो इन इबादतों और फजाइल के अंदर महसूर करके रख दिया है। यानी इन्हीं के अंदर बस घेर करके रख दिया है, और हम इससे आगे ना बढ़ते हैं और ना ही ऑनेस्टली हम बढ़ना चाहते हैं, हम इससे ज्यादा दीन के साथ खेलना नहीं चाहते। ठीक है, तो ये दीन के साथ एक ज्यादती है, और दरअसल दीन के साथ क्या ज्यादती होगी, ये दरअसल हम अपने साथ ज्यादती कर रहे होते हैं। रमजान आता है, रमजान से पहले जो है वो चंद बातें हम सुन लेते हैं और उससे जो है वो हम थोड़ा सा मोटिवेट हो जाते हैं, बल्कि हकीकत तो यही है कि बातों सुनने से हम क्या मोटिवेट होते हैं। रमज़ान के अंदर एक एक सिस्टम अल्लाह ताला की तरफ से बना होता है, तो वो सिस्टम ऐसा चल रहा होता है, यानी फ्लो ऐसा चल रहा होता है कि उस फ्लो के अंदर फिर हम भी कुछ ना कुछ कर ही लेते हैं। तो मोटिवेशन भी कोई खास ज़्यादा नहीं होती है, बस चूँकि गोइंग विद द फ्लो वाला मामला होता है, तो इस वजह से फ्लो के साथ तो फिर चलना पड़ता है। तो ऐसे नेकियों से उम्मीद तो यही की जाती है कि हमारा नामे आमाल के अंदर नेकियाँ तो लिखी जा रही होंगी, लेकिन उससे हमारी ज़िंदगी में कोई ख़ास तब्दीली आती नहीं है। तो इस वजह से ना बस, यानी ज़ाहिर है अगर कोई इंसान बेहिस हो और उसको बिल्कुल कोई फ़र्क ही ना पड़ता हो कि जी क्या है, मतलब क्या फ़र्क पड़ता है, सब तो सारा काम चल तो रहा है, तो उसकी ज़िंदगी गुजरती रहेगी। जैसे कि अभी हमारे एक भाई करीबी रिश्तेदार और दोस्त हैं, वो कराची से वापस आए, तो हाँ भी क्या हाल चाल है कराची के, तो उन्होंने बताया जी वो बड़ा शदीद गर्मी भी है और बे इंतहा जो है वो लोड शेडिंग भी हो रही है और पानी के मसाइल भी चल रहे हैं, और एक टैंकर जो होता है वो इतने हज़ार रुपयों का टैंकर आता है, 6,000 रुपए तक का टैंकर आता है, और लोग जो है उनकी ज़िंदगी मतलब बहुत ज़्यादा तंग हुई हुई है, लेकिन उसके बावजूद सब कुछ चल रहा है, सब चल रहा है, सब खुश भी हैं माशाल्लाह। खुश क्या होते हैं, वो ऊपर से खुश नजर आ रहे होते हैं, हंसी मजाक भी चल रहा है, लतीफ़े भी चल रहे हैं, और शादियां भी चल रही हैं, और गाने बजाने भी चल रहे हैं, और माशाल्लाह गाड़ियां भी चल रही हैं, सब कुछ चल ही रहा है। तो क्या वो खुद ही कहने लगे कि बस लगता है लोग बेहोश हो गए। वो बेहोश क्यों कह रहे हैं, क्योंकि खुद जो है वो कराची में रहते नहीं हैं, दूर से गए थे और वापस निकल करके बाहर आ गए ना, तो इस वजह से उनको एहसास हो रहा है कि लोग बेहोश हो गए। लेकिन जो लोग वहाँ पर हैं तो उनकी ज़िंदगी जैसी गुजर रही है, उनको फिर एहसास ही नहीं होता कि कैसी कैसी ज़िंदगी गुजर रही होती है। तो यू स्टार्ट गोइंग विद द फ्लो, ठीक है, तो फिर बेहस हो जाता है इंसान। तो इसी तरीके से ना दीन के साथ भी हमारा ये मामला है कि हम बेहस हो गए, हमें बस कुछ डोज चाहिए होते हैं कि हाँ भाई ये इबादत कर लो, ये वजीफे पढ़ लो, ये चीज़ें पढ़ लो, और हम बस उसको उसी हद तक रखना चाहते हैं, उससे आगे नहीं जाना चाहते। इस वजह से ये जो फजाइल की हदीसें हैं, इनको पढ़ करके हमें ये बात याद रखनी चाहिए कि ये फजाइल की हदीसें जो हैं ये किताबी शक्ल में नहीं थी, नबी सल्लल्लाहु अलैहि वसल्लम ने किताबें नहीं लिखवाई थी, लोगों ने नोट तो कर लिया था, ऐसा भी नहीं है कि हदीसें नोट नहीं हुई थी, हदीसें नोट हो गई थी, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम जो है वो किताबी शक्ल में ये हदीसें नहीं करवा रहे थे, बल्कि नबी सल्लल्लाहु अलैहि वसल्लम ये बातें जो बता रहे थे ये अपने ताल्लुक वाले सहाबा को बता रहे थे, ठीक है। ये एक जिंदा यानी एक पूरी टीम थी लोगों की जो कि नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ जुड़ी रहती थी, और इस उस यानी उस टीम के साथ जो है नबी सल्लल्लाहु अलैहि वसल्लम ये बातें शेयर करते थे कि अगर तुम ये वाली इबादत भी कर लोगे तो तुम्हें इतने फजाइल मिल जाएंगे, तुम्हें इतनी जो है वो जन्नत के अंदर एक तुम्हारे लिए सुर्ख याकूत का महल बन जाएगा, तुम्हारे लिए फरिश्ते जो है वो मगफरत की दुआएं करेंगे, और तुम्हें इतना गुना सवाब मिलेगा, इतना गुना सवाब मिलेगा। लेकिन ऐसा नहीं होता था कि सहाबा कराम जो है वो इन बातों को सुन करके फिर उसके बाद चले जाते थे, ठीक है, उसके बाद चले जाते थे, अपने काम से काम रखते थे, जिंदगियां जैसे उनकी गुजर रही होती थी वैसी गुजरती रहती थी, फिर चंद दिनों के बाद वापस आ जाते थे फजाइल की हदीसें सुनने के लिए, ठीक है। क्या ऐसा होता था? ऐसा तो नहीं होता था ना, या तो मतलब कौन से डिसएग्री कर सकता है कि ऐसा नहीं होता था, ठीक है। सहाबा कराम नबी सल्लल्लाहु अलैहि वसल्लम के पास यानी ये सब सुनने के लिए नहीं आते थे खाली, ठीक है। जब आते थे तो नबी सल्लल्लाहु अलैहि वसल्लम ये बातें भी बता देते थे, लेकिन वो यही सुनने के लिए नहीं आते थे, ठीक है। वो तो आते थे नबी सल्लल्लाहु अलैहि वसल्लम से ऑर्डर्स लेने के लिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम बताएं अब क्या करना है, व्हाट आर वी सपोज्ड टू डू नाउ, हमें अपनी जिंदगी में अब क्या करना है, हमें अपनी जिंदगी कैसे गुजारनी है, ठीक है, व्हाट इज द नेक्स्ट टास्क, व्हाट इज द नेक्स्ट प्रोजेक्ट, क्या हमें करना है ये हमें बताएं, ठीक है। और नबी सल्लल्लाहु अलैहि वसल्लम उनको फिर प्रोजेक्ट असाइन करते थे, ठीक है, भेजते थे, तुम जो है वो चले जाओ उस शहर के अंदर, जाओ वहां पे जाकर के लोगों को दीन सिखाओ, ठीक है। उन्होंने हमें अप्रोच किया है कि हमें जो है वो कोई ऐसा चाहिए बंदा जो कि हमें आकर के दीन सिखाए, तो उसको यानी अपने किसी सहाबी को डिस्पैच करते थे, उधर चले जाओ वहां जाकर के ये काम करो, तो उसके बाद फिर किसी को डिस्पैच करते थे कि जी फलानी जगह के ऊपर जो है लोग गलत काम कर रहे हैं, तो तुम एक टीम लेकर के जाओ वहां पर भी और उन लोगों से जाकर के उनको दीन की दावत दो, और अगर वो दीन की दावत कबूल कर लें तो उनको दीन सिखाओ और सिखा करके वापस आ जाओ, और अगर दावत कबूल ना करें तो फिर उनके साथ तुम लड़ाई करो, ठीक है। फिर उसके बाद कभी कोई सिचुएशन पैदा होती थी कि कोई दुश्मन जो है वो सर उठाता था, वो दुश्मन कुछ यानी नुकसान पहुंचाने की प्लानिंग कर रहा होता था, तो नबी सल्लल्लाहु अलैहि वसल्लम सहाबों को कॉल करते थे, आ जाओ भाई हमने सब ने निकलना है उसकी सरकोबी के लिए, उसके सर को झुकाने के लिए हम सब ने निकलना है। तो फिर वो सारे के सारे निकलते थे, ठीक है। तो ये एक मुस्तकिल का यानी एक जिंदा हकीकत थी ये दीन। ये दीन जो था ये फजाइल की हदीसों की बेसिस पर नहीं है ये दीन, लेकिन हमारी हमारा दीन जो है वो सिर्फ महज फजाइल की हदीसों की हद तक रह गया। हमें चाहिए कि हम कौन कौन सी इबादतें करने, कौन कौन सी वजीफे वगैरह पढ़ने, ऐसा नहीं है। हम उससे ज्यादा इंगेज नहीं होना चाहते इस दीन के साथ, ठीक है। इस दीन से जो है ना वो यानी हमें नहीं फायदा हो रहा, बहुत थोड़ा फायदा हो रहा है। ये नहीं कह सकते कि बिल्कुल फायदा नहीं हो रहा है, लेकिन बहुत थोड़ा फायदा हो रहा है। और ये दीन जो होता है वो बे इंतहा कच्चा दीन होता है, बे इंतहा कच्चा, इतना कच्चा होता है कि ये दीन हमारी अपनी जिंदगी के अंदर ज्यादा देर तक बरकरार नहीं रह सकता। और हमारी जिंदगी के बाद जो दूसरे हमारे नेक्स्ट जनरेशन की जिंदगी होती है उसकी जिंदगी के अंदर तो ये दीन और भी ज्यादा कच्चा हो जाता है, और कच्चा होते होते बिलाखिर हमारी नेक्स्ट जनरेशन जो होती है वो दीन से बिल्कुल ही नाबल्द हो जाती हैं, दूर हो जाती हैं, बदगुमान हो जाती हैं। तो ये फजाइल वाली हदीसें जो है ना पढ़ तो रहे हैं आपके सामने कि भाई क्योंकि लिखी हुई है किताबों के अंदर, नबी सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई थी, तो इस नीयत के साथ जो है बस हम पढ़ रहे हैं, लेकिन साथ साथ आपको ये डिस्क्लेमर भी साथ साथ दे रहे हैं, ठीक है। तो ये हर साल की एक रूटीन जो है ना कि जी आए और फजाइल की हदीसें सुन लें और उसके बाद फिर रमजान में दाखिल हो जाए, ये यानी ये फकत यही नहीं है हमारा दीन। बहरहाल आगे चलें कि जिसने इस माह में किसी मुसलमान पर, हाँ आगे जो हदीस है, हदीस नंबर 13, फरमाया कि शुरू साल से आखिर तक रमजान के लिए जन्नत सजाई जाती है, और बड़ी बड़ी आंखों वाली हूरें शुरू साल से आखिर तक रमजान के रोजेदारों के लिए बनाव सिंघार करती हैं। जब रमजान का महीना आता है तो जन्नत कहती है कि ए अल्लाह अपने बंदों को मेरे अंदर दाखिल फरमा दीजिए, और बड़ी बड़ी आंखों वाली हूरें कहती हैं कि ए अल्लाह अपने बंदों में से हमारे लिए खाविंद मुकर्रर फरमा दीजिए। तो जिस शख्स ने इस माह मुबारक में किसी मुसलमान पर तोहमत ना लगाई और कोई नशा आवर चीज ना पी, अल्लाह ताला उसके गुनाह मिटा देगा। और जिसने इस माह में किसी मुसलमान पर तोहमत लगाई या कोई नशा आवर चीज पी ली, तो अल्लाह ताला उसकी साल भर की नेकियों को मिटा देगा। यानी जितनी फजीलत होती है उतना ही उसकी नाकदरी के ऊपर सजा भी मिलती है। तो साल भर की नेकियों को मिटा देगा, तो ब्रैकेट्स में इन्होंने इसकी एक्सप्लेनेशन लिखी कि नेकियों की बरकतें मिटा दी जाएंगी, खुद नेकियों का मिटाना मुराद नहीं है, इसलिए कि नेकियों के मिटाने के लिए इससे ज्यादा बड़ा काम करना पड़ता है। अल्लाह ताला की रहमत इतनी ज्यादा है कि अल्लाह ताला से नेकियों को मिटवाने के लिए जो है ना वो ज्यादा मेहनत करनी पड़ती है। तो रमजान मुबारक की नाकदरी से बरकतें तो मिट जाती हैं लेकिन नेकियां फिर भी नहीं मिटती। अल्लाह ताला हमारा रहीम है, करीम है इतना। चले तो ये तो हो गई, फिर आगे चलते हैं जी के रोजे की तारीफ क्या है। पेज नंबर 423 के ऊपर तो मसला नंबर 1 है कि सुबह सादिक से लेकर गुरूब आफ्ताब तक रोजे की नीयत से खाने पीने और हम बिस्तरी से इज्तनाब करने को शरीयत में रोजा कहते हैं। तो ये है फिकही डेफिनेशन रोजे की कि रोजा एग्जैक्टली यानी रोजे की इबादत कैसे की जाती है। तो एक लाइन के अंदर तो ऐसे ही डिस्क्राइब किया जा सकता है रोजे को। रोज़ा किस पर फ़र्ज़ है? रमज़ान शरीफ के रोज़े हर मुसलमान पर जो मजनू और नाबालिग ना हो फ़र्ज़ हैं, जब तक कोई उज़्र ना हो। रोज़ा छोड़ना दुरुस्त नहीं है, और अगर कोई रोज़े की नज़र कर ले तो नज़र कर लेने से रोज़ा फ़र्ज़ हो जाता है। रोज़े की नज़र करने का मतलब क्या होता है कि रमज़ान मुबारक के बाहर कोई रोज़े की नज़र कर ले, अल्लाह ताला से वादा कर ले कि अगर मेरा फलाना काम हो गया तो मैं रोज़ा रखूँगा, इसको कहते हैं नज़र करना, तो फिर वो रोज़ा भी उसके ऊपर फ़र्ज़ हो जाएगा, ठीक है। लेकिन रमजान मुबारक में नजर नहीं की जाती, इसलिए कि रमजान मुबारक के रोजे नजर के बगैर ही फर्ज है। आप नजर कर लेंगे ना तो उसे कोई फर्क नहीं पड़ेगा, आपको बाद में रोजा रखना पड़ेगा उसका। कजा और कफारे के रोजे भी फर्ज हैं, और इसके सिवा तमाम रोजे नफिल हैं, रखे तो सवाब है और ना रखे तो कोई गुनाह नहीं। अलबत्त ईद उल फितर और ईद उल अजहा और इसके बाद 3 रोज तक रोजा रखना हराम है। मसला नंबर 3 के जब लड़का या लड़की रोजा रखने के काबिल हो जाए तो उनको भी रोजे का हुक्म करे, और जब 10 बरस की उम्र हो जाए तो मार कर रोज़ा रखवाएं, यानी सख्ती करवा करके फिर उनसे रोज़ा रखवाएं, उनको छोड़ना दें कि भाई अभी तो बालिग नहीं हुए, बल्कि उनसे रोज़ा रखवाना है, यानी सख्ती करनी है। मारने का मतलब ये नहीं होता कि डंडा उठा के मारना शुरू कर दिया, बल्कि सख्ती करना, और जितनी सख्ती जो है वो उनके लिए रिक्वायर्ड है उतनी ही सख्ती करना, उससे ज़्यादा सख्ती ना करना। अगर सारे रोज़े ना रख सके तो जितने रख सके रखवाएं, ठीक है, क्योंकि अभी वो बालिग बहरहाल नहीं हुए हैं, तो इतनी सख्ती ना कर रखे कि बिल्कुल ही वो यानी दीन से बदगुमान हो जाएं और आपसे जो है वो बिल्कुल ही मुतनफर हो जाएं, लेकिन इतना हल्का हाथ भी ना रखें कि जिसकी वजह से कि वो बिल्कुल उसको इम्पोर्टेंट ही ना समझें। रोज़े का वक्त सुबह सादिक के वक्त से शुरू होता है, इसलिए जब तक सुबह ना हो खाना पीना वगैरह सब जायज़ है। बाज़ लोग जल्दी से ही खाकर नियत की दुआ पढ़कर लेट जाते हैं और ये समझते हैं कि अब नियत कर लेने के बाद कुछ खाना पीना नहीं चाहिए। ये ख्याल गलत है, जब तक सुबह सादिक ना हो खा पी सकते हैं, चाहे नियत कर चुके हों या ना की हो। तो खाने पीने का वक्त सुबह सादिक तक है, नियत के साथ इसका ताल्लुक नहीं होता। ये एहराम नहीं है, जो उम्रे का एहराम होता है ना, उसके अंदर जिस वक्त आपने नियत कर ली और तलबिया पढ़ लिया, उसके बाद से एहराम शुरू हो जाता है। ठीक है, चाहे आप यानी ने पहले नियत कर ली हो बाद में नियत कर ली हो, लेकिन ये जो है वो यानी रोजा का जो है वो एक टाइम है। ठीक है, ये प्लेस नहीं है, ये टाइम है, टाइम से ये स्टार्ट होता है और टाइम से पहले नियत कर लेने से ये स्टार्ट नहीं हो जाता। तो रोजा सुबह सादिक के वक्त से ही स्टार्ट होता है। रमजानुल मुबारक के रोजे का बयान, इसमें नेक्स्ट पेज के ऊपर रोजे की नियत के मसाइल वगैरह, तो उसमें से चंद बातें रिपीट कर लेते हैं, वैसे हम इसको पहले एक दफा पढ़ चुके हैं। मसल नंबर एक में फरमाया है कि रमजान शरीफ के रोजे की अगर रात से नियत कर ले तो भी फर्ज अदा हो जाता है, और अगर रात को रोजा रखने का इरादा नहीं था बल्कि सुबह हो गई तब भी यही ख्याल रहा कि मैं आज का रोजा नहीं रखूंगा, फिर दिन चढ़े ख्याल आ गया कि फर्ज छोड़ देना बुरी बात है, इसलिए अब रोजे की नियत कर ली, तब भी रोजा हो गया, लेकिन अगर सुबह को कुछ खा पी चुका हो तो अब नियत करने से रोजा नहीं होगा। तो अगर शैतान गालिब आ गया था और रोजा ना रखने का इरादा कर लिया था, लेकिन सुबह को फिर नदामत हुई और रिमोर्स हुआ कि ये तो मैंने गलत फैसला किया, तो वो दिन में भी नियत कर सकता है, क्योंकि ये फ़र्ज़ रोज़ा है। और रमज़ानुल मुबारक के जो 30 दिन अल्लाह ताला ने बनाए हैं, ये रोज़े के लिए बनाए हैं, तो इसमें बगैर नियत के भी आप रात को सो जाए ना तो भी आप रोज़ा रख सकते हैं। इसी वजह से जुबान से नियत करना और कुछ कहना जरूरी नहीं है, बल्कि दिल में ये ध्यान है कि आज मेरा रोजा है, और दिन भर कुछ ना कुछ खाया ना पिया ना हम बिस्तर हुआ तो उसका रोजा हो गया। और अगर कोई जुबान से कह दे कि या अल्लाह मैं कल तेरा रोजा रखूंगा, या अरबी में कह दे बिस्तों में गदन नवई, तो भी हर्ज नहीं है। ये भी बेहतर है कि जुबान से इसको एक्सप्लिसिटली आपने प्रोनाउंस कर दिया। अगर किसी ने दिन भर ना खाया ना पिया, सुबह से शाम तक भूखा प्यासा रहा, लेकिन दिन में रोजे का इरादा नहीं था बल्कि भूख नहीं लगी या किसी और वजह से कुछ खाने पीने की नौबत नहीं आई, तो उसका रोजा नहीं हुआ। अगर दिन में रोजा का इरादा कर लेता तो रोजा हो जाता। तो अगरचे के रमजान मुबारक के दिन अल्लाह ने रोजे के लिए ही बनाए हैं, लेकिन बगैर नियत के ये दिन भी आपके रोजे में शुमार नहीं होंगे, बेशक आप भूखे प्यासे रहें। रमजान मुबारक के रोजे में बस इतनी नियत कर लेना काफी है कि आज मेरा रोजा है। हाँ अच्छा, नियत कब तक की जा सकती है? तो अक्सर दिन बेसिकली नियत के साथ गुजर जाए, ये इसकी समरी थी। मसला नंबर 5 की, कि अगर कुछ खाया पिया ना हो तो दिन को ठीक दोपहर से 1 घंटा पहले रमजान के रोजे की नियत कर लेना दुरुस्त है। ठीक है, तो ये चीज़ हम पहले भी पढ़ चुके हैं, तो सारी चीज़ें तो मैं अभी 1 घंटे में रिपीट नहीं कर सकता, एक दो और चीज़ें भी पढ़नी है। तो आगे फरमाया कि रमजान में किसी और रोजे की नियत मोतबर नहीं है। तो रमजान के महीने में अगर किसी ने नियत की कि मैं कल नफली रोजा रखूंगा, रमजान का रोजा नहीं रखूंगा बल्कि इस रोजे की फिर कभी कजा कर लूंगा, तब भी रमजान ही का रोजा होगा, नफली रोजा नहीं होगा। यानी रमजान मुबारक के औकात जो हैं वो हर दूसरी नियत के रोजे के ऊपर ओवरराइड, यानी उसको ओवरराइड कर लेंगे। तो नियत रोजे की कोई दूसरी नियत कर लेने से वो वाला रोजा नहीं होगा आपका। अच्छा, ये हो गया। चांद देखने के बयान में एक पॉइंट था जो कि हमने यानी हाईलाइट किया था जब हम पढ़ा रहे थे इसको पिछले साल। तो मसला नंबर 8 था, पेज नंबर 427 के ऊपर। चांद देखकर ये कहना कि चांद बहुत बड़ा है, कल का मालूम होता है, ये बुरी बात है। हदीस में आया है कि ये कयामत की अलामात में से है कि जब कयामत करीब होगी तो लोग ऐसा कहा करेंगे। खुलासा ये कि चांद के बड़े छोटे होने का कोई एतबार नहीं है। तो ये हमारी एक एक सोशल आदत बन गई है कि चांद को देख करके फैसला करते हैं कि जी आज का ये पहले दिन का चांद है कि दूसरे दिन का चांद है, और रोयत हिलाल कमेटी ने सही फैसला किया है कि नहीं फैसला किया है। ठीक है, तो ये यानी हमारे कल्चरल नॉर्म्स में शामिल हो गया है, लेकिन नबी अलैहिस्सलाम ने बाकायदा क़यामत की निशानियों में से ये एक बात बताई है कि लोग इस तरह से कहा करेंगे। इस वजह से उलमा ने इसको एक बुरी आदत लिखी लिखा है बाकायदा किताबों के अंदर। तो बस चांद में जो है वो बड़ा छोटा होने का कोई मसला नहीं होता, सिर्फ देखने का हुक्म है कि सुमु रोयतिहिम, कि तुम इसको देख करके, रोयति ही कि इसको देख करके तुम रोजा रखो। तो भाई अगर तुम्हें नहीं 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 नजर आया, बेशक वो पिछली तारीख को वो आसमान पर मौजूद था लेकिन बादल थे, तुम्हें नजर नहीं आया, तो उससे कोई फर्क नहीं पड़ता, तुमने रोजा नहीं शुरू करना है, तुमने अगले दिन ही रोजा शुरू करना है। अच्छा, नेक्स्ट पेज के ऊपर के गलती से जो खाना पीना हो जाता है, तो पेज नंबर 428 के ऊपर मसला नंबर 6 में लिखा है कि किसी की आंख देर से खुली और ये ख्याल हुआ कि अभी रात बाकी है, इस गुमान पर उसने सहरी खा ली, फिर मालूम हुआ कि सुबह हो जाने के बाद सहरी खाई थी तो रोजा नहीं हुआ। कजा रोजा रखेगा, कफारा वाजिब नहीं है, लेकिन फिर भी कुछ खाए पिए नहीं, रोजेदारों की तरह रहे, क्योंकि रमजानुल बारक का एहतराम भी बहुत ज्यादा जरूरी है। तो बेशक इसका रोजा तो नहीं हुआ लेकिन एहतराम की वजह से खाए पिए नहीं, रोजेदारों की तरह ही रहे। इसी तरह अगर सूरज डूबने के गुमान से रोजा खोल दिया, फिर सूरज नजर आया तो रोजा टूट गया, इसकी कजा करें, कफारा वाजिब नहीं है, और इस दिन जब तक सूरज ना डूब जाए कुछ खाना पीना दुरुस्त नहीं है। तो ये दो अल्फाज होते हैं, एक होता है कफारा, एक होता है कजा। तो कजा रोजा तो उस वक्त आप रोजा रखते हैं, यानी कजा रोजा ये होता है कि आप से कोई गलती हो गई और रोजा टूट गया, या आपने सफर की वजह से रोजा छोड़ दिया, जिसकी कि शरीयत के अंदर यानी गुंजाइश होती है कि सफर की वजह से रोजा छोड़ दें, तो उसकी आप सिर्फ कजा करते हैं, ठीक है, यानी जितना आपने छोड़ा है उतना ही रखते हैं। और कफारा क्या होता है, कफारा जो है वो किसी यानी गुनाह के ऊपर जो आपको पेनल्टी देनी होती है, तो वो कफारे का कॉन्सेप्ट जो है वो पेनल्टी वाला कॉन्सेप्ट है। तो वो उस वक्त होता है कि जब इंसान जानबूझ करके रोजा तोड़े, ठीक है, मालूम है कि उसका रोजा है और इस काम को करने से रोजा टूट जाएगा, लेकिन फिर भी वो काम करे, तो ये उसने दानिस्ता तौर पर एक गुनाह का काम किया और गुनाह कबीरा का काम किया, ठीक है। तो इसका कफारा बाकायदा शरीयत के अंदर मौजूद है कि क्या इसका कफारा है, ठीक है। तो वो फिर 60 रोजे रखना लगातार, ठीक है, या 60 मिस्कीनों को खाना खिलाना इतने दिनों तक, जो भी इसके कफारे का मामला, तो वो कफारा होता है, वो कजा नहीं होती। इसी वजह से लिखा होता है कि जी सिर्फ कजा है, कफारा नहीं है, इसका मतलब ये होता है कि आपने जानबूझ कर नहीं किया था, गलती हो गई तो इसकी अलग शरीयत ने सिर्फ कजा रखी है। कजा रोजे के मसाइल भी पूरे लिखे हुए हैं, ये फिर आप अपने वक्त पे पढ़ लें, क्योंकि इसको हम एक दफ़ा पहले पढ़ चुके हैं, अभी जाहिर है इतने वक्त के अंदर हम सारी चीज़ें पढ़ नहीं सकते हैं, लेकिन एक ओवरऑल अगर हम गो थ्रू भी कर रहे हैं ना हेडिंग्स को भी, तो उससे फ़ायदा ये होगा कि आपको कम से कम याद आ जाएगा कि अच्छा ये चीज़ें, ये टॉपिक्स जो हैं वो इस बुक के अंदर मौजूद हैं। तो जब आपको ज़रूरत पड़ेगी तो फिर आप इस टॉपिक को निकाल करके पढ़ लेंगे, और मज़ीद किसी एक्सप्लेनेशन की ज़रूरत पड़ेगी तो फिर आप उनमा से रिजू करके इसको क्लियर करवा लेंगे। इसी नीयत के साथ हम इससे गो थ्रू कर रहे हैं। अच्छा, फिर उसके बाद जो एक इम्पॉर्टेंट इसके अंदर टॉपिक है वो मकरूहात और मुफसदात का बयान है, यानी किन चीज़ों से रोज़ा मकरूह हो जाता है और किन से फासिद होता है। तो ये पेज नंबर 434 के ऊपर है, पेज नंबर 434 के ऊपर, जिन चीज़ों से रोज़ा नहीं टूटता, अगर भूल कर कुछ खा पी ले या भूले से हम बिस्तर हो जाए तो उसका रोज़ा नहीं टूटता, ठीक है। और ये भूले का किसको पता होता है, आपको पता होता है और अल्लाह ताला को पता होता है, और अल्लाह ताला ही ने आपको इवैल्यूएट करना है, अल्लाह ही ने जज़ा देनी है, अल्लाह ही ने सज़ा देनी है। तो भाई किसी और को धोखा देने से तो हमें कोई फ़ायदा ही नहीं है कि हम उसको कह देंगे जी भूले से मैंने काम किया था, तो उसको कहने का कोई फ़ायदा नहीं है, इसलिए कि उसने तो आपको इवैल्यूएट नहीं करना क़यामत के दिन, और उसने तो जज़ा सज़ा आपको देनी नहीं है। तो भूले से हम बिस्तर हो जाए का मतलब भूले से ही, यानी और कुछ नहीं होना चाहिए इसका मतलब, तो उससे उसका रोज़ा नहीं टूटता। अगर भूल कर पेट भर कर खा पी ले तब भी रोज़ा नहीं टूटता, इसका मतलब यह है कि आपको जब तक आपका पेट नहीं भर गया आपको याद ही नहीं आया कि आपका रोज़ा है। अगर दौराने प्लेट आप खा रहे हैं और उस दौरान आपको याद आ गया कि अच्छा मेरा रोज़ा है, तो उसी वक्त रोकना होगा इस खाने पीने को। अगर भूल कर कई दफ़ा खाना खा लिया तब भी रोज़ा नहीं टूटता, तो इससे क्या चीज़ हमारे लिए लाजम आती है कि चूंकि रोज़ा नहीं टूटा, इस वजह से एक दफ़ा खा लें गलती से जो खा लिया है, तो उसके बाद जो है वो आप यानी ये नहीं समझें कि अब तो रोज़ा टूट गया तो अब मैं जो चाहूँ अब खाऊँ, जो चाहूँ करूँ। आपका रोज़ा नहीं टूटा और इस वजह से आप इसको कंटिन्यू करें। दिन को सुरमा लगाना, तेल लगाना, खुशबू सूंघना दुरुस्त है, इससे रोज़े में कोई नुकसान नहीं आता। हम जब छोटे थे तो हमारे यहाँ ये मशहूर था कि खुशबू सूंघ लेने से रोज़ा टूट जाता है, ठीक है, तो इससे रोज़ा नहीं टूटता। चाहे जिस वक्त भी हो, अगर सुरमा लगाने के बाद थूक या रीठ में सुरमे का रंग दिखाई दे तो भी रोज़ा नहीं टूटा ना मकरूह हुआ। हलक के अंदर मक्खी चली गई या धुआं उसको चला गया या गर्दोगुबार चला जाए तो रोज़ा नहीं टूटता, अलबत्ता कसदन ऐसा करे तो रोज़ा टूट जाता है। यानी माशाल्लाह कसदन कोई मक्खी खा ले तो उससे रोज़ा टूट जाएगा, ठीक है। इसलिए कसदन जो खाएगा ना तो फिर उसका मकसद कुछ और होगा, शायद कोई चाइनीज़ की को फॉलो करना उसका मकसद था या जो भी था, लेकिन कोई चूंकि कसदन खाता नहीं है ऐसी चीज़ों को तो ये चीज़ें फिर गिज़ा के अंदर आती नहीं है, इनका शुमार गिज़ा के अंदर नहीं होता। थूक निकलने से भी रोज़ा नहीं टूटता, और मिसवाक से दांत साफ करना भी दुरुस्त है। मसला नंबर 8, अगर जवाल की बात हो, चाहे मिसवाक सूखी हो या उसी वक्त की तोड़ी हुई ताज़ी हो, अगर नीम की मिसवाक है उसका कड़वा पन मुंह में मालूम होता है तब भी मकरूह नहीं है, ठीक है। तो मिसवाक का टेस्ट भी अगर आपको आ जाता है तो उससे भी रोज़ा नहीं टूटता, लेकिन टूथपेस्ट जो है वो इसके अंदर टूथपेस्ट शामिल नहीं है। टूथपेस्ट को उलमा ने मना किया है क्योंकि टूथपेस्ट से फिर बहुत सारे दरवाजे खुल जाते हैं। मसला नंबर 9, खुद ब खुद तय हो जाए तो रोज़ा नहीं टूटता, चाहे थोड़ी सी हो या ज़्यादा हो, अलबत्त अगर अपने इख्तियार से मुंह भर कर तय कर ले तो रोज़ा टूट जाता है, और अगर उससे कम हो तो खुद करने से भी रोज़ा नहीं टूटता। टूथब्रश का कोई टेस्ट नहीं होता तो खाली टूथब्रश कर लेने से रोज़ा नहीं टूटता। टूथपेस्ट का उसके अंदर एक आर्टिफिशियल टेस्ट होता है और वो कोई सुन्नत से साबित भी नहीं है, टूथपेस्ट होता है, तो इस वजह से टूथपेस्ट को उलमा ने मना किया है, वरना फिर यानी फतवा है ये कि इसलिए कि नबी रसूलुल्लाह सलाम के ज़माने में, सहाबा के ज़माने में, ताबीन तबा ताबीन किसी के ज़माने में टूथपेस्ट नहीं होता था, तो ये तो आज की पैदावार है ना, तो इस वजह से इसके ऊपर फतवा है उलमा का, और उलमा जो फतवा देते हैं तो फिर वो किसी दूसरी चीज़ पर कयास करके फतवा देते हैं कि इसको अगर हमने इसके खिलाफ फतवा नहीं दिया तो फिर जो अवामुन नास हैं तो वो फिर इवन पान क्या उस तरह की जो चीज़ें होती हैं जो ये मुंह के अंदर दबाते हैं, नस्वार टाइप की चीज़ें जो कि आप निगलते नहीं हैं लेकिन बस आपने दबाई हुई होती है, तो उस तरह की चीज़ें भी जो है वो फिर यानी ओपन हो जाएंगी। बहरहाल ये मुफ्ती हजरात इसकी तफसील बता सकते हैं कि क्यों इसके ऊपर फतवा है। थोड़ी सी कह आई फिर खुद ही हलक में लौट गई, फिर भी रोज़ा नहीं टूटा, अलबत्ता अगर कसदन लौट आए तो रोज़ा टूट जाता है। दिन को सो गया, ऐसा ख्वाब देखा जिससे नहाने की ज़रूरत हो गई तो भी रोज़ा नहीं टूटा। मर्द और औरत का साथ लेटना, हाथ लगाना, प्यार करना, ये सब दुरुस्त है, लेकिन अगर जवानी का इतना जोश हो कि इन बातों से हम बिस्तर ही में मुब्तला होने का खदशा हो तो ऐसा करना मकरूह है। यानी ऐसा करने से टूटेगा नहीं लेकिन मकरूह है कि भाई आप क्यों अपने रोज़ों को रिस्क डाल रहे हैं, और अगर कर लिया तो फिर तो टूट जाएगा। किसी औरत के देखने से या सिर्फ किसी बात का ख्याल लाने से मनी खारिज हो जाए या इहतलाम हो जाए तो भी रोज़ा फासिद भी नहीं होता, ये नहीं टूटता। किसी शख्स को रोज़े का ख्याल नहीं रहा, रात बाकी थी इसलिए कुछ खाने पीने लगा, उसके बाद जैसे ही रोज़े का ख्याल आ गया, जूं ही सुबह सादिक हुई, फौरन लुकमे को मुंह से फेंक दिया, तब भी रोज़ा फासिद नहीं होगा। अच्छा ठीक है, तो ये फिर मकरूह के भी बहुत सारे मसाइल लिखे हुए हैं, तो क्योंकि उनसे रोज़ा टूटता भी नहीं है तो फिर हम उनको अभी के लिए छोड़ देते हैं। जिन सूरतों में सिर्फ कज़ा वाजिब है, मसला नंबर 22 नेक्स्ट पेज के ऊपर 436 के ऊपर, मुंह में खाने की कोई चीज़ रखकर सो गया और सुबह हो जाने के बाद आँख खुली तो रोज़ा नहीं हुआ, कज़ा रखे कफ़ारा वाजिब नहीं है। यानी आपके मुंह में था, आपका इरादा नहीं था कि आपने उसको रोजे के हालत में भी रखना है, लेकिन आपकी आंख ही नहीं खुली तो इस वजह से फिर यानी रोजा तो नहीं हुआ लेकिन यानी कफारा वाजिब नहीं होगा, सिर्फ कदा वाजिब होगी। लोबान वगैरह कोई धूनी पास रखकर सूंघने से रोजा टूट जाता है। कुल्ली करते वक्त हलक में पानी चला गया, रोजा याद था तो रोजा टूट गया, कदा वाजिब है कफारा वाजिब नहीं है। किसी ने कंकरी या लोहे का टुकड़ा या कोई ऐसी चीज़ खा ली जिसको खुराक या दवा के तौर पर इस्तेमाल नहीं किया जाता तो उसका रोज़ा टूट गया, लेकिन इस पर कफ़ारा वाजिब नहीं है। यानी खुराक के तौर पर लोग इस्तेमाल नहीं करते तो تو روزہ ٹوٹے گا، قضا واجب ہوگی لیکن کفارہ واجب نہیں ہوگا، کیونکہ جزا نہیں آپ نے کھائی اس میں، اس سے کوئی کسی کے، یعنی ظاہر ہے یہ چیزیں جو ہیں وہ آپ کے بدن کا حصہ بن کر کے آپ کی کوئی انرجی کا سبب تو نہیں بنیں گی، لوہے کا ٹکڑا یا لکڑی کا ٹکڑا یا کنگھی کا ٹکڑا، تو اس وجہ سے کفارہ واجب نہیں ہوگا آپ کے اوپر۔ اس طرح کی خیر بہت سارے اور مسائل لکھے ہوئے ہیں، تو بھی اگر ٹائم نکال کر کے پڑھ لیں بعد میں، جن صورتوں میں کفارہ واجب ہے اس کو دیکھ لیں۔ مثلا نمبر 34 کہ وہ شخص جس میں روزہ فرض ہونے کی تمام شرائط پائی جاتی ہوں، رمضان کے اس روزے میں جس کی نیت صبح صادق سے پہلے کر چکا ہو، جان بوجھ کر منہ کے ذریعے سے کوئی چیز پہنچائے جو انسان کی دوا یا غذا میں ہوتی ہے، یعنی اس کے استعمال سے کسی قسم کا جسمانی نفع یا لذت مقصود ہو، اور اس کے استعمال سے سلیم الطبع انسان کی طبیعت نفرت نہ کرتی ہو، جیسے مکھی کھانا، تو سلیم الطبع انسان کی طبیعت نفرت کرتی ہے مکھی کھانے سے، اگرچہ وہ بہت ہی قلیل ہو، حتیٰ کہ ایک تل کے برابر ہو، یا کوئی شخص جمع کرے یا کرائے، جمع میں خاص اسے کہ سر کا داخل ہو جانا کافی ہے، منی کا خارج ہونا بھی شرط نہیں ہے۔ ان سب صورتوں میں قضا اور کفارہ دونوں واجب ہوں گے، مگر یہ بات شرط ہے کہ جمع ایسی عورت سے کیا جائے جو قابل جمع ہو، یعنی نابالغ اور ایسی چیز نہ ہو۔ اگر ایسی چیز کھائی جو پی یا دو یعنی ایسی چیز کھائی یا پی جو دوا یا غذا کے طور پر استعمال ہوتی ہے، تو بھی روزہ ٹوٹ جاتا ہے اور قضا اور کفارہ دونوں واجب ہیں۔ حقہ پینے سے بھی کفارہ اور قضا دونوں واجب ہو جاتے ہیں۔ اس طرح کے بہت سارے مسائل لکھے ہوئے ہیں، تو ظاہر ابھی ہم سارے پڑھ نہیں سکتے ہیں۔ ایک امپورٹنٹ مسئلہ، ہاں آخری ٹاپکس کے اندر یہ پیج نمبر 439 کے لاسٹ پیراگراف، 439 کا لاسٹ پیراگراف، جن وجوہات کی بنا پر روزہ نہ رکھنا جائز ہے۔ کیا کہہ رہے ہیں؟ اود بخور کی لکڑی کے کا دھواں گھر میں خوشبو کے لیے لگاتے ہیں سے روزے پر کچھ اثر ہوگا۔ یہ لوبان وغیرہ کا جو مسئلہ ہم پڑھا تھا نا، کہ باقاعدہ آپ نے انٹینشنلی اس کو سونگا، تو اس سے تو روزہ ٹوٹنے کا تھا نا۔ اب یہ اود کی جو کا جو دھواں ہوتا ہے، تو اس کے بارے میں کوئی انہوں نے مسئلہ لکھا ہے؟ مجھے اس کا کنفرم 100% کنفرم نہیں ہے کہ مفتی صاحب کے کچھ مزاق دیتا ہے۔ اچھا، یہ جو جن سوٹ وجوہات کی بنا پر روزہ نہ رکھنا جائز ہے، اگر ایسی بیماری ہے کہ روزہ نقصان دیتا ہے اور یہ ڈر ہے کہ اگر روزہ رکھے گا تو بیماری بڑھ جائے گی، یا دیر سے صحیح ہوگا، یا جان نکل جائے، تو روزہ نہ رکھے، یا ٹھیک ہو جائے تو اسی قضا رکھ لیں، لیکن صرف اپنے دل میں ایسا گمان رکھ کے روزہ چھوڑ دینا درست نہیں ہے، بلکہ جب کوئی مسلمان دیندار طبیب کہہ دے کہ روزہ تم کو نقصان دے گا، تب چھوڑ دینا چاہیے۔ مسلمان دیندار طبیب، ٹھیک ہے، اس کا جو کہنا ہوتا ہے وہ مفتی صاحب کے فتوے کے برابر ہوتا ہے۔ اور اس کے اوپر مسئلہ نمبر 2 میں لکھا کہ اگر حکیم یا ڈاکٹر کافر ہے، یہ شریعت کا پابند نہیں ہے، تو اس کی بات کا اعتبار نہیں، صرف اس کے کہنے سے روزہ نہ چھوڑے۔ مسئلہ نمبر 3، اگر حکیم نے تو کچھ نہیں کہا لیکن خود اپنا تجربہ ہے اور کچھ ایسی نشانیاں معلوم ہوئی کہ خود کچھ ایسی نشانیاں معلوم ہیں جس کی وجہ سے دل گواہی دیتا ہے کہ روزہ نقصان دے گا، تب بھی روزہ نہ رکھے، اور اگر خود تجربہ کار نہ ہو اور اس بیماری کا کوئی حال معلوم نہ ہو، تو صرف خیال کا اعتبار نہیں ہے۔ اگر دیندار حکیم کے بتائے بغیر اور بغیر تجربے کے اپنے خیال ہی کی بنا پر رمضان کا روزہ توڑ دے گا، تو کفارہ دینا پڑے گا، اور اگر روزہ نہ رکھے گا تو گناہگار ہوگا۔ ٹھیک ہے، یعنی ایسے حکیم کو تلاش کرے اور اس سے پھر باقاعدہ فتویٰ لے لے کہ اس کے لیے روزہ جو ہے وہ نقصان دہ ہے، اس کے بغیر روزہ نہ توڑے، صرف گمان کی بیسس کے اوپر۔ اگر بیماری سے ٹھیک ہو گیا لیکن ابھی ذوق باقی ہے، اور یہ غالب گمان ہے کہ اگر روزہ رکھے گا تو پھر بیمار ہو جائے گا، تب بھی روزہ نہ رکھنا جائز ہے۔ یعنی غالب گمان ہے، آپ کے پاس اتنے ریزنز ہیں کہ واقعی بیمار ہو جانے کے دوبارہ چانسز آپ کو نظر آتے ہیں، تو بھی چھوڑ سکتا ہے۔ سفر میں ہو تو اس کے لیے بھی روزہ نہ رکھنا جائز ہے، پھر کبھی اس کی قضا رکھ لے۔ سفر میں اگر روزے سے کوئی تکلیف نہ ہو، جیسے ریل پر سوار ہے اور یہ خیال ہے کہ شام تک گھر پہنچ جائے گا، یا اپنے ساتھ راحت و آرام کا سامان بھی موجود ہے، تو ایسی صورت میں سفر میں بھی روزہ رکھ لینا بہتر ہے، اور اگر روزہ نہ رکھے تب بھی کوئی گناہ نہیں ہے، البتہ رمضان شریف کے روزے کی جو فضیلت ہے اس سے محروم رہے گا. اگر راستے میں روزے کی وجہ سے تکلیف اور پریشانی کا اندیشہ ہو تو ایسی صورت میں روزہ نہ رکھنا بہتر ہے. ٹھیک ہے, تو جیسے پاکستان سے سعودی عرب آ رہا ہے تو اس میں ٹائم ڈفرینس بہت زیادہ نہیں ہوتا اور کوئی اتنی تکلیف نہیں ہوتی. آپ کو ماشاءاللہ ایئر کنڈیشن گاڑی میں کسی نے ایئرپورٹ پہ ڈراپ کر دیا, پورا کا پورا ایئرپورٹ ایئر کنڈیشن ہے, جہاز بھی ایئر کنڈیشن ہے, یہاں پر بھی ایئر کنڈیشن ہے, اور جب تک یہاں پہنچیں گے تو روزہ افطار ہونے کا ٹائم بالآخر ایئرپورٹ پر آپ کو مل ہی جائے گا. تو ایسی صورت میں روزہ رکھ لیں. لیکن اگر آپ سعودی عرب سے یا پاکستان سے کینیڈا جا رہے ہیں, یونائٹڈ اسٹیٹس جا رہے ہیں, تو یہ جو سفر ہوتا ہے وہ نہ صرف یہ کہ ویسے ہی لمبا ہوتا ہے, نمبر آف آورز ہی انکریز ہو جاتے ہیں, لیکن جو سورج غروب ہونے کا ٹائم ہوتا ہے وہ بھی جو ہے وہ آگے جاتا رہتا ہے. تو ایسی صورت کے اندر اپنے آپ کو مشقت میں ڈالنا یہ مناسب نہیں ہے, بلکہ روزہ قضا کرے. اگر بیماری میں 10 روزے قضا ہو گئے پھر 5 دن ٹھیک رہا, چلیں یہ سب تو بہت سارے پھر مسائل ہیں, ان کو ہم ابھی چھوڑتے ہیں آپ کے اوپر ہی کہ آپ پھر ان کو اپنے ٹائم کے اوپر پڑھ لیجیے گا. باقی پیج نمبر 445 کے اوپر انہوں نے کچھ کنٹمپرری مسائل اضافے کی ہیڈنگ کے ساتھ لکھے ہیں کہ نسوار کا حکم. ٹھیک ہے, تو کچھ لوگ جو ہیں پہلے تو خالی پٹھان کھاتے تھے, تو اب تو سنا ہے کہ جی نان پٹھان بھی کھاتے ہیں نسوار یا استعمال کرتے ہیں. تو اس کے لیے لکھا کہ روزے کی حالت میں نسوار کا استعمال جائز نہیں ہے, کیونکہ غالب احتمال یہ ہے کہ کچھ نہ کچھ ذرات حلق کے اندر ضرور جاتے ہیں, لہٰذا اس سے قطعاً احتراز ضروری ہے. گیس پمپ یعنی انہیلر کا حکم, روزے کی حالت میں انہیلر استعمال کرنے سے روزہ ٹوٹ جاتا ہے کیونکہ اس میں دوائی کے ذرات ہوتے ہیں, اگر دو غبار کی مانند دوائی کے ذرات ہوتے ہیں, یعنی اس میں باقاعدہ اسٹیرائڈز ہوتے ہیں اور دوائی اس کے اندر موجود ہوتی ہے انہیلر کے اندر. تو گرد و غبار وغیرہ کو روزے کی حالت میں قصدن حلق میں داخل کرنے سے روزہ فاسد ہو جاتا ہے, لہٰذا انہیلر کے استعمال سے بھی روزہ فاسد ہو جائے گا. روزے میں خون نکلوانا مفسد نہیں ہے, انجیکشن کے ذریعے سے خون نکلوانا مفسد نہیں, البتہ اگر خون نکلوانے سے ایسی کمزوری کا خطرہ ہو کہ روزے کی طاقت نہ رہے گی تو پھر مکروہ ہوگا, انجیکشن سے روزہ فاسد نہیں ہوتا. روزے کی حالت میں انجیکشن لگوانا جائز ہے. ٹھیک ہے, انجیکشن سے دوا بذریعہ منفذ نہیں جاتی بلکہ عروق یعنی رگوں اور مسامات کے ذریعے سے معدے میں پہنچتی ہے. ٹھیک, یعنی جو جن سوراخوں کے ذریعے سے غذا داخل کی جا سکتی ہے نا, تو انجیکشن جو ہے وہ آپ ان سوراخوں کے اندر تو نہیں دیتے, اس وجہ سے انجیکشن سے روزہ فاسد نہیں ہوتا, یہی فتویٰ ہے. اچھا, آئیڈیلی قضا کی مہلت کتنی ہو سکتی ہے؟ قضا کی مہلت جو ہے وہ آپ کے اوپر ہے, آپ کی موت سے پہلے پہلے مہلت ہے, یا بیماری بڑھاپا ایسا آ جائے کہ جس کے بعد پھر روزہ رکھنا ممکن نہ ہوگا, تو اس سے پہلے پہلے انسان قضا کر لیں, اتنا اس کو ڈیلے نہ کریں. حضرت, کیا پریگننسی میں روزہ رکھ سکتے ہیں یا نہیں؟ پریگننسی میں روزہ نہ صرف رکھ سکتے ہیں بلکہ ماشاءاللہ جو نیک دیندار خواتین ہوتی ہیں وہ ضرور سے رکھتی ہیں پریگننسی میں تو روزہ. ٹھیک ہے, بلکہ وہی معاملہ ہے کہ اگر طبیعت زیادہ خراب ہو جانے کی اور بچوں کو نقصان پہنچانے کا کبھی اندیشہ ہو تو اس میں نہ رکھے, لیکن عورتوں کو دیکھے رکھتے ہوئے, پریگننٹ عورتوں کو فیڈنگ کروانے کے وقت جو بچوں کو فیڈ کرا رہے ہوتے ہیں نا, تو اس وقت جو ہوتی ہے نا وہ انرجی جو ہوتی ہے سورٹ آف بدن سے خارج ہو رہی ہوتی ہے دودھ کے ساتھ, تو اس میں پھر روزے اس وجہ سے کہ اگر بچے کو نقصان ہوگا یا ماں کو کی طبیعت کو زیادہ نقصان ہوگا تو اس وقت جو ہے وہ روزہ چھوڑنا تو دیکھا ہے, پریگننسی کے وقت چھوڑنا نہیں دیکھا. واٹ اباؤٹ پیپل ہو ہیو ڈائبٹیز؟ ڈائبٹیز کے اندر بھی وہی معاملہ ہے کہ کتنا سیویئر آپ کا معاملہ ہے. لوگ رکھتے بھی ہیں, وہ تو ڈائبٹیز کے تو بھی بہت سارے لیولز ہوتے ہیں, تو اس میں وہی ڈاکٹرز کا ہی معاملہ ہے کہ آپ ڈاکٹر سے ہی معلوم کریں اور وہ آپ کو جیسا بتاتے ہیں اس کے مطابق اس میں عمل کریں. اچھا, یہ تو چند فضائل و مسائل وغیرہ پڑھنے تھے. تو اب اس کے بعد جو ہے وہ ایک کتاب ہے جس کے پاس ہمارے جو مفتی مجاہد صاحب ہیں, اللہ ان کو جزائے خیر دے, ان کو جلد سے عافیت عطا فرمائے, انہوں نے شاید اس کو ہدیہ کری تھی, اکابر کا رمضان, حضرت مولانا محمد زکریہ رحمۃ اللہ علیہ کی کمپائل کی ہوئی کتاب ہے. تو اس میں انہوں نے باقاعدہ جستجو کر کے چند اکابرین امت, اکابرین علماء دیوبند یعنی ہندوستان کے جو بڑے بڑے علماء ہیں, تو ان کے رمضان کے حالات نا معلوم کر کے اس کتاب کے اندر لکھے ہیں, باقاعدہ انویسٹیگیٹ کر کے انہوں نے کتاب میں لکھے ہیں. تو اس میں سے ایک بات یعنی ایک دو پیجز سلیکٹ کیے تھے آپ لوگوں کے سامنے پڑھنے کے لیے, تو تھوڑا سا ہمارے پاس ٹائم ہے تو اس کو پڑھ لیتے ہیں. اکابرین کی باتیں پڑھنے سے یعنی نہیں ہے، دل کو تقویت بھی ملتی ہے اور برکت ہوتی ہے. البرکتُ مع اکابرکم، یہ حدیث مبارکہ بھی ہے. تو اس نیت کے ساتھ پھر ہم چند باتوں کو پڑھتے ہیں. اس میں انہوں نے حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ کے رمضان شریف کے کچھ احوال ایک کتاب سے نقل کیے ہیں. تو ہاں، تو اس میں فرماتے ہیں کہ ایک صاحب کے سوال پر، یعنی کسی نے حضرت تھانوی رحمۃ اللہ علیہ سے پوچھا کہ رمضان میں عبادت کی زیادتی دوام کے تو خلاف نہیں، کیونکہ حدیث مبارکہ میں آتا ہے کہ اللہ تعالیٰ کو وہ والی عبادت پسند ہے یا وہ والی نیکی پسند ہے جس میں دوام ہو. تو بھائی آپ صرف رمضان المبارک میں عبادت کو زیادہ کر رہے ہیں تو یہ تو دوام والی بات نہ ہوئی نا، یہ تو صرف ایک مہینے کی بات ہوئی. تو کسی نے پوچھا کہ کہیں یہ اس دوام کے خلاف تو نہیں ہے؟ تو فرمایا کہ اگر کوئی رمضان کے لیے اپنے معمولات بڑھا لے تو دوام کے خلاف نہیں ہے. یعنی اکراس دا اراؤنڈ دا دا ایئر کنسسٹنسی جو شریعت کے اندر ڈیزائرڈ ہوتی ہے یہ اس کے خلاف نہیں ہوگا، کیونکہ اول ہی سے دوام کا قصد نہیں. یعنی اس میں آپ کا کوئی دوام کا قصد ہی نہیں ہے، کوئی آپ نیت ہی نہیں کری ہے دوام کی. اور حدیث میں ہے کہ حضور صلی اللہ علیہ وسلم کے اعمال رمضان میں زیادہ ہو جاتے تھے. ٹھیک ہے، تو جب نبی علیہ السلام رمضان المبارک میں اپنے اعمال بڑھاتے تھے اور وہ رمضان ہی کی حد تک ہوتے تھے تو پھر نبی صلی اللہ علیہ وسلم کی سنت پہ عمل کرنا تو مقصود ہے نا. تو اس وجہ سے ہم بھی یہ کام کر سکتے ہیں کہ صرف رمضان میں خاص اعمال انکریز کر لیں. ایک جگہ مولوی حکیم محمد یوسف صاحب بجنوری تحریر فرماتے ہیں کہ امسال، یعنی اس سال، یعنی 1337 ہجری کی بات کر رہے ہیں، کہ 1337 ہجری میں بندے کا قیام تھانہ بھون میں رہا جہاں پہ حضرت تھانوی عبداللہ علیہ خان کا تھی، اور ماہ رمضان میں من اولہ الی آخرہ یہ عاجز تراوی میں بھی شریک رہا. حضرت والا نے قرآن شریف سنایا. چونکہ حضرت والا ہر کام میں سنت کا اتباع کرتے ہیں اس لیے میرا دل چاہا کہ حضرت کے یہاں کی تراویح کا پورا نقشہ کھینچ دوں تاکہ جن حضرات کی نظر سے یہ مضمون گزرے وہ بھی اس کا اتباع کریں. تو انہوں نے حضرت تھانوی رحمۃ اللہ علیہ کو تراویح پڑھتے ہوئے پورے سال پورے مہینے دیکھا. تو اس کا احوال لکھتے ہیں کہ رمضان شریف میں حضرت کے یہاں عشاء کی اذان کا وقت غروب سے 1:40 بعد کا تھا اور 1.25 بعد جماعت ہوتی تھی. فرضوں میں طویل قرات نہیں ہوتی تھی، اکثر وطین اور علم ترکیب وغیرہ پڑھتے تھے. یعنی فرض نماز جو ہے وہ چھوٹی چھوٹی صورتوں سے پڑھ لی جاتی تھی. تراویح میں بنسبت فرضوں کے ذرا رواں قرات ہوتی تھی، یعنی تھوڑا سا تیز قرات ہوتی تھی تراویح کے اندر، مگر ہر حرف سمجھ میں آتا تھا. اظہار و اخفاء کی بھی رعایت ہوتی تھی، یعنی تجوید کے اصولوں کی رعایت بھی کی جاتی تھی تراویح پڑھانے میں. اول سوا پارا پڑھا، پھر کم کر دیا تھا اور 27 شب میں ختم کر دیا. کل وقت فرض اور تراویح اور وتر میں 1.5 یا کبھی اس سے کچھ کم خرچ ہوتا تھا. حضرت تھانوی رحمۃ اللہ علیہ کی خانقاہ میں جو تراویح ہوتی تھی وہ 1.5 یا اس سے بھی کم وقت کے اندر مکمل ہو جاتی تھی. ہر ترویحہ میں یعنی جو 4 رکعتوں کے بعد ایک یعنی ریسٹ کرتے ہیں نا، اس کو کیا اصل میں ترویحہ کہتے ہیں، اور اسی ترویحہ کی وجہ سے اس نماز کو تراویح کہا جاتا ہے، کیونکہ اس ترویحہ کی جمع تراویح ہوتا ہے. تو یہ وہ نماز ہوتی ہے جس کے اندر 3 یا 4 تراویح ہوتی ہیں، ترویحہ ہوتے ہیں. تو ہر ترویحہ میں 25 درود شریف پڑھتے تھے جس میں خفیف سا جہر بھی ہوتا تھا، یعنی تھوڑا سا زور آواز سے درود شریف 25 پڑھتے تھے. میں نے حضرت سے دریافت کیا، یعنی دعا پڑھتے ہیں، تو فرمایا کہ ترویحہ میں کوئی ذکر شرعاً معین تو ہے نہیں. ٹھیک ہے، یعنی یہ ترویحہ جو تراویح والی دعا مشہور ہو گئی ہے نا، کہ جو باقاعدہ لوگ لکھ کر کے لگاتے ہیں جہاں پہ تراویح پڑھی جاتی ہے، تو وہ کوئی شرن یعنی اس کی دلیل نہیں ہے. ٹھیک ہے، بس ایسی لوگوں میں مشہور ہو گئی ہے. ٹھیک ہے، تو پڑھنا ہے تو پڑھ لیں، لیکن اس کو لوگوں کے اوپر نافذ نہ کریں. لوگ تو کچھ ماشاء اللہ ہم نے دیکھا لوگ ناراض ہو جاتے ہیں کہ جی آپ کیوں نہیں پڑھتے یہ، اور آپ نے کیوں نہیں کر کے لگائی یہاں پر. ٹھیک ہے، تو ایسا کچھ نہیں ہے، وہ شرن معین نہیں ہے. البتہ میں درود شریف پڑھتا ہوں کہ مجھے یہی اچھا معلوم ہوتا ہے. ٹھیک ہے، تو اس لیے وہ درود شریف پڑھتے تھے. اور 25 کی مقدار اس واسطے کہ اس عرصے میں کسی کو پانی پینے یا کسی چیز کی ضرورت ہو تو وہ فارغ ہو سکتا ہے. ٹھیک ہے، یعنی دوسروں کا خیال رکھتے تھے کہ اتنا گیپ دے دیں کہ کسی کو پانی وغیرہ پینا ہے، کوئی جلدی سے کوئی کام کرنا ہے تو وہ کر لیں. تراویح کے بعد دعا مانگی جاتی ہے، اس کے بعد وتر پڑھتے اور سجدہ تلاوت میں کبھی سجدہ کرتے کبھی رکوع کرتے، یعنی ہر مرتبہ سجدہ تلاوت جو ہے وہ الگ سے نہیں کرتے، بلکہ اگر ایسی آیت آئی ہے سجدہ تلاوت والی کہ جس کے بعد اب وہ تلاوت ختم ہوئی اب رکوع کرنا ہے، تو رکوع کرنے سے ہی سجدہ تلاوت ادا ہو جاتا ہے، ٹھیک ہے؟ تو ہر وقت مستقل سجدہ تلاوت کرنا ضروری نہیں ہوتا، نیت کر لے کہ ہاں میں جو رکوع کر رہا ہوں اسی رکوع میں میں سجدہ تلاوت شامل کر رہا ہوں. ایک شخص نے اس کے متعلق سوال کیا تو فرمایا کہ قل ہو اللہ احد کے تین مرتبہ پڑھنے کی رسم، اچھا ہاں حضرت والا نے اقرا سے پہلے بسم اللہ کو ایک منٹ کیا کہہ رہے ہیں، اچھا تراویح کے بعد دعا مانگی جاتی تھی، اس کے بعد وتر پڑھتے تھے اور سجدہ تلاوت میں کبھی سجدہ کرتے تھے کبھی رکوع کرتے تھے. خیر یہ تو بیچ میں ایک سجدہ تلاوت والی بات آ گئی. پھر اس کے بعد حضرت نے فرمایا کہ اقرا سے پہلے بسم اللہ کو جہر سے پڑھا، قل ہو اللہ احد صرف ایک مرتبہ پڑھی. ایک شخص نے اس کے متعلق سوال کیا تو فرمایا کہ قل ہو اللہ کے تین مرتبہ پڑھنے کی رسم بعض علماء کے نزدیک مکروہ ہے اور بعض کے نزدیک مباح، اس لیے مستحب سمجھنا تو سخت غلطی ہے، اور تراویح میں تکرار یہ محض رسم ہی رہ گئی ہے. اس کے متعلق طویل ملفوظ مستقل ہے. خیر یہ ایک الگ مسئلہ ہے جس کے پیچھے ایک بیک گراؤنڈ ہے جو کہ مجھے اس وقت موجود نہیں ہے میرے پاس، تو اس کو پھر ہم سکپ کرتے ہیں. اچھا 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 تراویح کے بعد حضرت روزمرہ کے معمول کے موافق تشریف لے گئے، نہ روشنی میں اضافہ تھا نہ مٹھائی تھی، یعنی اب تراویح ختم تراویح کا معاملہ ہوا تو کوئی مٹھائی شٹائی کا انتظام نہیں تھا، نہ کوئی روشنی ووشنی کری گئی تھی. ختم ہونے کے بعد تین دن تک تراویح میں پہلے دن والضحیٰ سے اخیر تک پڑھا، دوسرے دن علم ترکیفہ سے آخر تک پڑھا، اور تیسرے دن اما یتسالون کا پارا نصف کے قریب پڑھا. یعنی 27 کو تراویح ختم ہو گئی، باقی جو تین دن رہ گئے ان کے اندر چھوٹی چھوٹی صورتیں ملا کر کے معاملہ ختم کر دیا. اچھا آگے لکھتے ہیں حضرت زکریہ رحمۃ اللہ علیہ کہ اللہ کا شکر ہے کہ حضرت حکیم الامت کے بہت سے معمولات رمضان المبارک کے مل گئے، فللہ الحمد. ایک تفریحی واقعہ بھی لکھتے ہیں، تفریحی واقعہ ذرا انٹرسٹنگ سا تو ہے لیکن اس میں کافی ٹائم لگ جائے گا. تو آگے فرماتے ہیں کہ ایک مرتبہ ارشاد فرمایا کہ میرے رمضان کے معمولات وہی معمولات ہیں جو غیر رمضان میں تھے. بعض حضرات کے یہاں روزے کی افطاری میں کافی معمولات ہیں کہ کھجور یا زمزم سے روزہ افطار کرنے کا اہتمام ہوتا ہے، ٹھیک ہے؟ یعنی فرما رہے ہیں کہ میرے رمضان کے معمولات وہی ہوتے ہیں جو کہ غیر رمضان میں تھے، کہ میں کوئی خاص اہتمام وغیرہ نہیں کرتا. نیکیوں کا اہتمام، عبادت کا اہتمام تو ہو ہی جاتا ہے، ٹھیک ہے، کہ تراویح ایڈ ہو جاتی ہے، رمضان قرآن کی تلاوت وغیرہ بھی جو ہے وہ ایڈ ہو جاتی ہے اس بہانے، اور روزہ باقاعدہ رکھنا یہ بھی ایڈ ہو جاتا ہے رمضان کی وجہ سے. لیکن اس کے علاوہ میں کوئی یہ نہیں کرتا کہ رمضان آ گیا اب جو ہے وہ جیسے ہم اہتمام کرتے ہیں نا، وہ پھینی لے کر کے آتے ہیں، ٹھیک ہے، وہ لائنیں لگی ہوتی ہیں جی فجر کے بعد فجر تک جو ہے وہ بیکریز کے آگے، کہ پھینی لے کر کے آئیں اور لچھا لے کر کے آئیں اور چنے لے کر کے آئیں اور پکوڑے لے کر کے آئیں، اور ماشاء اللہ ہمارے ملک کے اندر تو امتیاز جنرل اسٹور کے اندر جتنا رش رمضان کے اندر ہوتا ہے اتنا تو سارا سال نہیں ہوتا، حالانکہ سارا سال رش ہوتا ہے لیکن رمضان میں سب سے زیادہ رش ہوتا ہے. کیونکہ وہ ایک کسی نے لطیفہ بھی بھیجا تھا کبھی کہ کسی بچی نے پوچھا کہ مومی وی تھاٹ وی آر سپوز ٹو فاسٹ ان دا منتھ آف رمضان، ٹھیک ہے، تو رمضان میں تو ہم روزہ رکھنا چاہیے، تو یہ سپر اسٹور کے اوپر سب سے زیادہ رش رمضان میں کیوں بڑھ جاتا ہے، ٹھیک ہے؟ تو بالکل ہی یعنی رمضان کے خلاف ہے نا یہ کانسیپٹ، لیکن ہمارے یہاں انفارچونیٹلی ایسا ہوتا ہے. تو ان چیزوں کو اگر ہم چھوڑ دیں نا تب ہمیں فائدہ ہوگا. وہی شروع میں جو باتیں کر رہے تھے وہ یہی مقصد تھا کہ ہم نے بس فضائل کی حد تک رکھا ہوا ہے، ہماری زندگی میں کوئی تبدیلی نہیں آتی، بلکہ الٹا جو ہے وہ رمضان کو ہم بگاڑ دیتے ہیں، الٹا ہمارے لیے جو ہے نا وہ گناہوں کا باعث بن جاتا ہے رمضان، کیسا ہم نے اپنا معاملہ کیا ہوا ہے. تو بعض حضرات کے یہاں روزے کی افطاری میں کافی معمولات ہیں، فرماتے ہیں حضرت حامی رحمۃ اللہ علیہ کہ کھجور یا زمزم سے روزہ افطار کرنے کا اہتمام ہوتا ہے. میرا تو عام معمول یہ ہے کہ جو چیز افطاری کے وقت قریب ہو، چاہے وہ کھجور ہو، زمزم ہو، گرم پانی ہو، امرود ہو، اسی سے روزہ افطار کر لیتا ہوں، ٹھیک ہے. تو ہمارے یہاں تو ماشاء اللہ رمضان پورا نہیں ہوتا جب تک یہ پکوڑے نہ بنائے جائیں اور بازار سے جا کر کے جو چیزیں نہ لائی جائیں. ایک مرتبہ فرمایا کہ میرے معمولات ہی کیا ہیں جن کو بیان کیا جائے، میرے معمولات تو رمضان اور غیر رمضان میں یکساں ہیں، تمام اوقات گھرے ہوئے ہیں، اس لیے رمضان میں کوئی نیا وقت ملتا ہی نہیں ہے جس سے زیادتی کی توفیق ہو، تمام وقت رمضان اور غیر رمضان میں انہی کاموں میں گھرا رہتا ہوں، آئندہ کوئی بات یاد آئی یا کوئی ملفوظ مطالعے کے وقت سامنے آ گیا تو مطلع کر لوں گا، ٹھیک ہے. یعنی ان حضرات کی زندگی جو ہے نا پورا سال جو ہے وہ مصروف ہی گزرتا تھا. ہماری طرح نہیں کہ پورا سال جو ہے وہ گناہوں میں یا فارغ گزار رہے ہیں اور رمضان کے اندر جو ہے وہ کچھ ایکسٹرا ایفرٹ کرنا شروع ہو گئے. تو ان کا تو پورا سال جو ہے مصروف ہوتا تھا, ایک ایک وقت ان کا بندھا ہوتا تھا نیکی کاموں کے اندر. سحری میں کیا کھائیں اس کے بارے میں تھوڑا گائیڈ کر دیں. سحری میں پراٹھے مت کھائیں پلیز, ٹھیک ہے؟ یہ اپنی بیوی کو پراٹھے سے چھٹی کروا دیں تو یہ آپ کے اوپر انشاءاللہ بہت بڑا آپ کی نیکی ایڈ ہو جائے گی اس کے اندر. بیوی کو یا ماں کو میں نے تو یہی کھانا ہے اس کے بغیر. سحری میں کھجور کھائیں, ٹھیک ہے؟ کھجور کے اندر اتنا فرکٹوز ہوتا ہے کہ اس کی انرجی جو ہوتی ہے وہ انسان کو 3 دن تک زندہ رکھ سکتی ہے, ٹھیک ہے؟ اس کے بعد ڈاکٹرز نے یہ بھی ریکمینڈ کیا ہے کہ کیلے کے اندر بھی پتہ نہیں کیا تھا اس کے اندر, یعنی ایسا فلوئڈ ہوتا ہے یا پوٹیشیم جو ہوتا ہے اس کی وجہ سے بہت زیادہ فائدہ ہوتا ہے. تو سحری میں کیلا کھا لیں, دہی کھا لیں, ٹھیک ہے, اور بے شک ایک انڈا ابال کر کے کھا لیں, ٹھیک ہے. اس کے اوپر لوازمات اپنے اوپر مسلط نہ کریں, اور اپنے اوپر تو کیا, اپنے گھر والوں کے اوپر مسلط نہ کریں, نہ سحری کے لیے کریں نہ افطار کے لیے کریں, ٹھیک ہے. نیکیوں کے لیے استعمال کریں, کھانے پینے کے لیے رمضان کے مہینے کو استعمال نہ کریں, اور افطار پارٹیز وغیرہ جو ہیں وہ ان سے بھی جتنا بچ سکتے ہیں اتنا بچیں. یہ خامخواہ کے جو ہے نا اپنے ہم نے اپنے اوپر نیکیاں مسلط کر لی ہیں لوگوں کو افطار کرانا, جن کا پیٹ پہلے ہی بھرا ہوتا ہے خالی ان کو افطار کراتے ہیں تو اس سے تو فائدہ نہیں ہوتا نا, تو اس سے نقصان اگر ہو رہا ہے تو پھر ان افطاروں سے نا اپنی جان چھڑانے کی کوشش کریں, ٹھیک ہے. نیکوں کے ساتھ افطار کرنا ہے, کسی اللہ کے نیک بندے کے ساتھ اگر افطار کرنا ہے, ان کے یہاں جانا ہے, تو وہ پھر ایک الگ نیت ہوتی ہے. لیکن یہ سوشل گیدرنگز اور اس کے یعنی اگر دین میں آگے بڑھنا ہے نا تو پھر ان سب چیزوں کو کمپرومائز کرنا پڑتا ہے, بغیر کمپرومائز کیے ہوئے آگے نہیں بڑھ سکتے, ٹھیک ہے. تو بس دس از دا ریالٹی, اب چاہے نہ چاہے. بہرحال افطار کے اندر بھی جو ہے وہ وہی کھجور اور پانی. بس کھجور تو چلے بھائی, ٹھیک ہے, نبی صلی اللہ علیہ وسلم کھجور سے افطار کیا کرتے تھے, تو کھجور اگر ہے گھر میں یا لے آئے ہیں تو پھر ٹھیک ہے اسے کر لیں, لیکن اس کے اوپر جو لوازم. اچھا, روح افزا, اس کے بارے میں کسی ڈاکٹر نے لکھا تھا پچھلے سال, کئی لوگوں کے ساتھ اس کو شیئر بھی کیا تھا کہ روح افزا جیسی چیزوں سے روزہ افطار نہ کریں, اس لیے کہ جب خالی پیٹ کے اندر ہم اتنا زیادہ شوگر انٹیک کر لیتے ہیں نا, جو کہ روح افزا اور جامع شیرنی وغیرہ ٹائپ کی چیزوں میں ہوتا ہے, تو اس کا جو ہے نا وہ بہت نگیٹو امپیکٹ ہوتا ہے انسان کی صحت کے اوپر. اور پیپسی اور کوکا کولا, ان سے تو یعنی افطار کو بالکل خالی رکھیں اور ہلکا رکھیں اپنے افطار کو, تاکہ تراوی پڑھنا جو ہے وہ آسان رہے, ورنہ پھر تراوی مشکل ہو جاتی ہے. بے شک تراوی کے بعد جو ہے وہ آپ پیٹ بھر کے ذرا اچھا کھانا کھا لیں, اور پھر اس کے بعد رمضان المبارک چونکہ اس سال ناردرن ہیمسفیئر میں سمر میں آ رہا ہے تو روزے لمبے ہوں گے اور راتیں جو ہیں بہت مختصر ہوں گی, تو اس وجہ سے بہت سارے لوگ یہ بھی ترتیب بنا لیتے ہیں کہ راتوں کو جو ہے وہ جاگا کرتے ہیں اور دن کو پھر نیند اپنی پوری کر لیتے ہیں. تو اگر آپ افورڈ کر سکتے ہیں اس کام کو کہ دن میں آپ سو لیا کریں, تو ایسی ترتیب بھی بنائی جا سکتی ہے, لیکن صرف رمضان کے لیے ہی ہوگی, تو اس سے کم از کم آپ کی سحری اور فجر وغیرہ محفوظ ہو جائے گی, ورنہ رات کو اگر دیر سے سوئے اور اس کے بعد فجر ہی قضا ہو گئی تو پھر وہ ایک بہت بڑا نقصان ہے. تو اس طریقے سے انسان اپنی ترتیب کو تھوڑا چینج کر لے, حتیٰ کہ سعودی عرب کے اندر جہاں گرمی زیادہ بھی ہوتی ہے تو بہت سارے یعنی کام بھی جو ہے وہ لوگ راتوں کو ہی نپٹاتے ہیں, لیکن کام راتوں کو نپٹانے کا مطلب یہ نہیں ہے کہ سڑکوں کے اوپر بہت زیادہ اپنا وقت ضائع کریں. سڑکوں کے اوپر آپ نے دیکھا ہوگا کہ ٹریفک جام ہو جاتی ہے عشاء کے بعد, تراویح کے بعد جو مختصر سے تراویح پڑھتے ہیں اس کے بعد ماشاء اللہ ساری سڑک پہ نکل جاتے ہیں اور ٹریفک جام ہو جاتی ہے. تو جتنا اوائڈ کر سکتے ہیں سڑک کے اوپر وقت گزارنے کو اتنا زیادہ اس کو اوائڈ کریں. باقی علماء اور مشاعر کے ساتھ جو ہے وہ اصل میں کلوز تعلق رکھنا, مستقل کا ایک رابطہ رکھنا, یہ ایک ایسی چیز ہے کہ جس سے کہ پھر سارے انسان کے مسائل وغیرہ چلتے رہتے ہیں اور آسان ہو جاتے ہیں. ٹھیک ہے, تو کلاس کا ٹائم بھی تھوڑا اوور ہو چکا ہے, یہ ہماری سیشن کی آخری کلاس تھی. تو اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمارے جو بھی جیسی تیسی بھی ہم نے ایفرٹ کری اس کو اپنی رحمت سے قبول فرما لے, آپ کے آنے کو قبول فرما لے, ہمارے پڑھانے کو قبول فرما لے, اور اس کو ہمارے ہماری نجات کا سبب بنا دے, ذریعہ بنا دے آخرت میں آسانی کا, مغفرت کا. اور آگے بھی انشاءاللہ اس سلسلے کو کسی نہ کسی شکل میں جاری رکھنے کا ارادہ ہے. باقی جو اگر ترتیب کے اندر کچھ تبدیلی وغیرہ ہوئی تو وہ ہم انشاءاللہ آپ کو رمضان المبارک کے دوران یا رمضان کے بعد پھر بتا دیں گے. تو اس وقت کے لیے پھر انشاءاللہ آپ سے اجازت چاہتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.